الحمد لله وكفى والسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا أطيعوا الله وأطيعوا الرسول وأولي الأمر منكم سبحان ربك رب العزة عما يصفون والسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. مجالس فقیر کی یہ مجالس چل رہی ہیں چند ہفتوں سے, الحمدللہ اس کتاب کا مطالعہ ہو رہا ہے. آج کا عنوان شیخ کو اپنے حالات سے مطلع کرنا, انفارم کرنا اور شیخ کی باتوں کو ماننا. صرف ایک اطلاع نہیں دینی ہوتی بلکہ اطلاع دینے کے بعد جو دوائی ملتی ہے اس کو استعمال بھی کرنا ہوتا ہے. ادب کا تقاضا ہے جب شیخ کے پاس آئیں تو اچھے حالات ہوں چاہے برے حالات ہوں, جیسی کیفیات ہوں سب کے سب اپنے شیخ کو ایمانداری کے ساتھ سچائی کے ساتھ پیش کر دینی چاہیے. کوئی کمی بیشی ہوگی تو شیخ اصلاح فرما دیں گے, برے حالات ہوں گے تو وہ دعا مانگیں گے اللہ بہتر کر دیں گے, اچھے حالات ہوں گے تو شیخ کو بھی خوشی ہوگی. جس طرح ایک طالب علم سبق یاد کر کے جب آتا ہے تو استاد کو خوشی ہوتی ہے, اور اگر حالات اچھے نہ ہوں اور بناوٹ ہو تو شیخ اس سے بھی اپنے سالک کو اطلاع کر دے گا. یہ نہ سوچا کرے کہ ہمیں بتانے کی ضرورت نہیں ہے, جائیں گے خود ان کو پتہ چل جائے گا. خود پتہ چل جانا وہ کہ اللہ کی طرف سے ہے, اللہ نے مومن کو ایک فراست دی ہوئی ہے. ماں باپ کو اپنی اولاد کا پتہ چل جاتا ہے, پولیس والے کو چلتے ہوئے بندے کا چہرہ دیکھ کے پتہ چل جاتا ہے کہ یہ ڈاؤٹ فل قسم کا بندہ جا رہا ہے. بعض اوقات ایسا بھی ہوتا ہے بندہ سامنے سے گزر جاتا ہے, اللہ تعالی اس کی کیفیت دل میں ڈال دیتے ہیں. جو سامنے آتے ہیں ان کے تو چہرے کے آثار بھی دیکھے جا سکتے ہیں. اور جو سامنے نہیں آتے مثلا وہ لوگ جو دور رہتے ہیں, گاہے بگاہے ٹیلی فون پہ رابطہ ہوتا ہے, شیخ ان کی بھی تو اصلاح کرتے ہیں. اور جو پردے کے پیچھے بیٹھی ہوتی ہیں, چاہے جتنی مرضی چکنی اور چوپڑی باتیں کر لیں, شیخ کو پھر بھی پتہ چل جاتا ہے. نہ کبھی ان کو دیکھا ہوتا ہے لیکن ان کی حقیقت کو اللہ رب العزت کھول دیتے ہیں. اس لیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ مومن کی فراست پہ ڈرو کہ وہ اللہ کے نور سے دیکھتا ہے. اللہ نے ایک اس کو ڈیوٹی دی ہے اور اس ڈیوٹی کی وجہ سے اللہ نے اس کو اختیارات دیے, کچھ انعامات دیے, کچھ ڈائیگنوسٹک ٹیکنیکس دی. ڈاکٹر کے پاس جاتے ہیں پیٹ کے اوپر ہاتھ رکھ کر کہتا ہے جی اندر کے حالات یہ ہیں, उसका हाथ छूकर अंदर की बीमारियां पहचान लेता है और आंखों वाला की आंखें नहीं देख सकती यार, इतना आपने उसको अंधा समझा हुआ है। डॉक्टर बंदे की खुशबू पहचान लेता है और शेख जो है वो बदामालियों की बदबू भी नहीं सूंघ सकता। कमाल है फिर तो भाई ये तो शेख का जर्फ होता है कि बंदे को जलील नहीं करता, उसके मुंह पर उसकी बातों को खोलता नहीं है, सबर करता है, इंतजार करता है, आज नहीं तो कल इस्लाह हो जाएगी। इसका मतलब हरगिज ये नहीं है कि उसको कुछ पता ही नहीं है। एक साहब तशरीफ लाए हमारे हजरत के सामने, वो इधर उधर की बातें करने लगे, ख्वाब सुनाने लगे कि ऐसा वैसा मैं ख्वाब देखता हूँ, ये कैफियत हैं। मकसद क्या था कि हजरत सुनेंगे, सबक आगे बढ़ा देंगे, इसकी फजीलत के कायल हो जाएंगे। कुछ देर हजरत सुनते रहे, फिर उसको डांटा और कहा तुम सच सच क्यों नहीं बताते, तुम्हारी हालत ये है कि तुम नमाज में गुनाह करने के मंसूबे बनाते हो। जब ये बात कही तो फिर पसीने आ गए, रोने लगे, कहने लगे हजरत वाकई सच यही बात है कि नमाज में मेरे में दिल में ऐसे गंदे गंदे ख्याल आते हैं और मैं उनके बारे में खड़ा हुआ सोचता रहता हूँ। अल्लाह अकबर। शेख हर अपने सालिक को चाहता है कि वो सवर जाए, माँ अपने हर बेटे को चाहती है कि वो बासलाहियत बन जाए, बाप मेहनत करता है अपनी सारी औलाद पर, बस औलाद में ही फर्क होता है, माँ बाप की मेहनत में कोई फर्क नहीं होता। माँ के सीने से निकलने वाला दूध वो अपने हर बच्चे को पिलाती है, वो दिन को रात को जागती है, मेहनत करती है, अपने आप को थका देती है। बाप दुआएं मांगता है, हलाल रोजी कमाता है, अपना पाई पाई अपनी औलाद पर खर्च करता है। मकसद क्या होता है? ताकि हमारी औलाद बासलाहियत बन जाए, आंखों की ठंडक बन जाए। अब औलाद अपनी अपनी नसीब लेकर आती है और उसके मुताबिक जितना चाहती है वो रिसीव करती है, उसके मुताबिक अल्लाह ताला उसको अता कर देते हैं। इसी तरह शेख की हालत होती है, शेख बारिश की तरह अपने तमाम सालिकीन पर बरस रहा होता है, सबको फैज लुटा रहा होता है, सबके लिए दुआएं मांग रहा होता है, बस अपने अपने ज़र्फ का फर्क होता है। हाँ ये भी होता है बाज़ औक़ात कुछ रुकावटें होती हैं, किसी की रुकावट किसी मंजिल पर होती है और किसी की रुकावट किसी और सबक पे होती है। शेख देखता है कि जिक्र अज़कार की मेहनत से इसकी ये रुकावट दूर नहीं हो रही। चुनाचे जैसे कहीं जाकर गाड़ी किसी गड्ढे में फंस जाए तो धक्का मारना पड़ता है निकालने के लिए, जोर लगाना पड़ता है। बाद इंसान इसी तरह बाद मकामात में फंस जाते हैं तो शेख को जोर लगाना पड़ता है, मेहनत करनी पड़ती है, धक्के देने पड़ते हैं और इसके साथ साथ समझाने के लिए भाई डांट डपट भी करनी पड़ती है। ये जो डांट डपट होती है हकीकत में उन असबाक के ऊपर एक्स्ट्रा ایفرٹ کرنے والی بات ہوتی ہے کہ حضرت پہلے تو بہت مسکرا کے بولتے تھے, آپ بس شیر کی آنکھ دیکھتے ہیں, کیا وجہ ہو گئی, کیوں ایسا کرنے لگے؟ بھائی اس لیے آپ پھنس گئے ہیں, اب دھکے سے نکلیں گے تو دھکے لگا رہے ہیں. کچھ لوگ ہوتے ہیں تھوڑا سا دھکا دیا نکل گئے, اور اگر کوئی بالکل ہی لیٹ جائے تو پھر تو مشکل ہو گئی حالت. تو بھائی اس انا کو توڑنا پڑتا ہے, اس پہ سختی کرنی پڑتی ہے, جیسے کسی ہیمر کے ساتھ بعض چیزوں کو ٹھوکنا پڑتا ہے, بعض چیزوں کو مولڈ کرنا پڑتا ہے. تو یہ کام کرنا پڑتا ہے. ہمیں یاد ہے ہمارے حضرت کے پاس ایک صاحب تشریف لایا کرتے تھے, حضرت ان سے بہت پیار کیا کرتے تھے. بس ایک دن دیکھا کہ وہ تشریف لائے, آنکھوں سے آنسو چھم چھم بارش کی طرح برس رہے تھے, دل بڑا مغموم تھا. پوچھا کیا ہوا؟ کہنے لگے بس پتہ نہیں کسی نے حضرت کو کوئی بات ایسی میرے بارے میں کہہ دی ہے جس کی وجہ سے حضرت تو بس میری بات سنتے ہی نہیں ہے, ڈانٹتے ہی چلے جا رہے ہیں, ساری محبت جو ہے غصے میں بدل گئی ہے. اس عاجز نے ان سے بڑے پیار سے پوچھا, بھائی آپ کا سبق فلاں تو نہیں چل رہا کہیں آج کل؟ تو وہ حیران ہو کے مجھے دیکھنے لگے کہ آپ کو کیسے پتا چلا؟ میں کہا بھائی پر کیسے پتا چلا کی کہانی تو آپ چھوڑے, اتنا بتائے کہ ہم نے اندازہ صحیح لگایا یا غلط لگایا. آپ نے صحیح اندازہ لگایا, ابھی صبر کرو اللہ آپ کی مدد کرے گا, شیخ تو وہی ہے بدل تو نہیں گئے, شیخ تو محبت کرتے ہیں. کہنے لگے اچھا ٹھیک ہے آپ اگر ایسا کہتے ہیں, اور ادھر ادھر کے سوچ کو انہوں نے نکال دیا ذہن سے, توبہ استغفار کی اور خوشی خوشی بیٹھ گئے. تھوڑی دیر ہی گزری تھی, میں نے دیکھا کہ وہ حضرت سے مل کے دوبارہ آ رہے تھے اور بڑے مسکرا رہے ہیں اور بڑے لہرا رہے ہیں اور بڑی خوشی کی کیفیت ہے. نے کہا بھائی کیا بات ہے, آپ تو بڑے خوش نظر آ رہے ہیں, تھوڑی دیر پہلے رو رہے تھے اب بڑے ہنس رہے ہیں بڑے مسکرا رہے ہیں. کہنے لگے اس لیے کہ حضرت نے مجھے اگلا سبق دے دیا ہے. میں نے کہا الحمدللہ شکر پڑھو. کہتے آپ کی بات ہمیں سمجھ میں آ گئی, اب یہ بھی بہت اچھی بات ہو گئی کہ اللہ نے یہ بھی مہربانی کر دی کہ آپ کو یہ بات سمجھ میں آ گئی. بس بھائی جب شیخ ڈانٹتا ہے شیطان کو اس وقت بڑا اچھا موقع ملتا ہے. ڈاکٹر جب انجیکشن لگاتا ہے تو بعض مریض بھاگ جاتے ہیں, کہتے ہیں کہ یہ انجیکشن نہیں لگوانا. چھوٹے بچوں کو دیکھا وہ خوب روتے ہیں, ان کو پکڑ کے انجیکشن لگانا پڑتا ہے زبردستی, وہ لگواتے ہی نہیں اور کہہ دیتے ہیں اپنے امی ابو کو کہ ہم یہاں نہیں آئیں گے. بس اور بالکل اسی طرح جس کا نفس خواہشات میں پھنسا ہوتا ہے اور شیطان اس کو کہتا ہے کہ بس بھائی بس, یہ شیخ تو بہت ہی سخت ہے, پتہ نہیں چاہتا کیا ہے ہم سے. بھائی یہی چاہتا ہے کہ سارا کھوٹ نکل جائے, تو تھوڑا سا رہ جائے. جی اگر کوئی حسینہ ہو مہجبینہ ہو پیاری پیاری بچی ہو, ماں اس کے منہ پہ تھوڑی سی کالک چھوڑ دے, ایسے تھوڑی ہوتا ہے. उसको धोती है, साफ करती है, खूबसूरत बनाती है। आजकल तो बड़े वही ब्यूटी पार्लर जाते हैं लोग, ये थोड़ी करते हैं कि चलो थोड़ा सा साइड पे गंदगी लगी है लगी रहे, और भी ज्यादा चमकाते हैं। और जो वैसे प्यारे प्यारे होते हैं बच्चे, उनको तो और भी ज्यादा साफ सुथरा माए रखती हैं और खुश होती हैं कि वाह वाह हमारे बच्चे की तारीफें हो रही हैं, इसलिए कि हमारा बच्चा खूबसूरत है। उसको और नहला धुला के अच्छे अच्छे कपड़े पहना के रखती हैं और जी ही में खुश होती हैं कि सब लोग हमारे प्यारे प्यारे बच्चों की तारीफें कर रहे हैं। शायद कभी तो जी चाहता होगा कि मैं इनकी कालिख को दूर कर दूं, इनके मन को पाक कर दूं, साफ कर दूं, इनको भी लोग देखें और जो है उजले उजले साफ साफ ये बच्चे मेरे कितने अच्छे लगेंगे। हो सकता है अल्लाह का तरस आ जाए। हमारे हजरत दुआ मांगते हैं, या अल्लाह अपनी मोहब्बत की निगाह इस मजमे पे डाल दीजिए, अल्लाह इस मजमे पे एक बार मोहब्बत की निगाह डाल दीजिए। तो शायद कभी तो जी चाहता होगा मैं ऐसी मेहनत करूं कि भाई मेरे सालिकीन पर अल्लाह एक बार मोहब्बत की निगाह डाल दे, बेड़ा पार हो जाएगा। जो रातों को भी जागता है, दिन को भी मेहनत करता है, हर वक्त इसी दर्द में फिरता है कि किसी तरह मन का ये कालिक साफ हो जाए, सुथरा हो जाए। अंदाजा तो करो कि जब वो गंदगी को देखता होगा कितना उसका दिल दुखता होगा। लेकिन बाहर काम तो करना ही है, और शैतान को भी मौका मिलता है और वो दिल में बदगुमानी को डाल देता है। बस शेख के बारे में मेरे भाइयों, ये बदगुमानी बड़ी बुरी चीज है। जिसके दिल में जरा भी बदगुमानी आ गई, डाउटफुलनेस हो गया, बस समझो कि वो फिर दूर हो गया। हमारे हजरत फरमाया करते हैं कि हमारी हालत तो ये होती थी कि जिस दिन हमें शेख नहीं डांटते थे, हमें अपने खलूस पर शुबा होता था कि आज क्या बात है, हमारी इस्लाह नहीं की जा रही, आज हमें बताया नहीं जा रहा। तो भाई ये बताते रहना, ये रोक टोक होती रहना जबरदस्त बात है। आप देखें अल्लाह रब्बुल इज्जत ने भी इंसानों की रोक टोक की है, डांट चपट की है। कुरान मजीद में अल्लाह ताला ने इंसानों को कहा कि ये बड़े जालिम हैं और बड़े जाहिल हैं, और हमारे मुशाय इन अल्फाज से डांटा करते थे, ये जालिम क्या करते हो है? ये क्या अल्फाज थे, कुरानी अल्फाज थे। और किसी को कहते हैं कि भाई ये जाहिल, तूने हद कर दी। हजरत ने जब ये बात समझाई तो एक बंदे ने कहा कि हजरत बाद लोग कहते हैं ए गधे क्या करते हो तुम है? हमने समझाया हाँ, वो बंदा जो इल्म के बावजूद जहालत करेगा तो कुरान भी उसको कह रहा है कि वो गधे की तरह है। तो कहा जा सकता है ऐसे बंदे को, जो वैसे तो बड़ा पढ़ा लिखा हो, साइंस केमिस्ट्री पढ़ी हुई है, फला ये वो कहने में डॉक्टरेट किया हुआ है, और जो है बेअक्ली वाली काम कर रहा है। भाई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी तो उमर इब्ने हिशाम को अबू जहल कहा, ये अबू जहल था, जहल लोगों का सरदार। जालिम कहना, जाहिल कह देना, गधा कह देना, चाट डपट के लिए ये कुरानी अल्फाज है। अगर किसी का शेख उसको गधा कह दे तो कौन सी बुरी बात है भाई, जालिम कह दे, जाहिल कह दे। लेकिन भाई कुरान के साथ निस्बत होगी तो पता होगा ना, हम तो भड़क उठेंगे, ہمیں جناب دیکھو ایسے ویسے کہہ دیا اور فرمایا کہ ابھی اگر کسی بندے کو کوئی کام ذمہ لگا دیا جائے, کیونکہ یہ کام جو ذمہ لگائے جاتے ہیں یہ اپنی ذات کے لیے نہیں ہوتے, اگر آپ غور کریں گے تو ان کے پیچھے کہیں نہ کہیں چھپا ہوا دینی فائدہ ہوتا ہے. بعض اوقات ہمیں سمجھ میں آتا ہے اور بعض اوقات سمجھ میں نہیں آتا. بعض اوقات ہماری استعداد, ہماری کوالٹیز, ہماری ابلیٹیز یہی ہوتی ہیں, اس کے مطابق شیخ بتا دیتا ہے. بعض اوقات بعض اسباق خدمت سے ہی بڑھتے ہیں. آج محمد میرے پاس آیا تھا, میں نے اس کو کہا کہ محمد اگر تم اللہ کے ولی بننا چاہتے ہو تو پھر آپ کو خدمت کرنی پڑے گی. تو بہت خوش ہوا, ہاں میں تو اللہ کا ولی بننا چاہتا ہوں. تو پھر وہ خدمت میں لگ گیا, کہتا جی ابو میں آپ کی خدمت کروں گا. تو الحمدللہ جب یہ سیکرٹ سمجھ میں آ گیا کہ خدمت سے خدا ملتا ہے, تو بھائی شیخ جو ہے اس وجہ سے اپنے آپ کو حوالے کر دیتا ہے. اب بعض لوگ تو خدمت کرتے ہیں اور بعض اوقات بعض لوگ ایسے بھی ہوتے ہیں جو درد بڑھا ہی دیتے ہیں, درد گھٹنے کے بجائے درد بڑھ رہا ہوتا ہے ان کی وجہ سے, ان کی خدمت ہی ایسی ہوتی ہے. تو وہ شیخ سے بھی صبر کر رہے ہوتے ہیں کہ چلو بھائی اس طریقے سے ہمارا درد چاہے بڑھتا رہے ان کا درد تو گھٹتا رہے. بعض لوگوں سے کام لینا ہی مشکل ہوتا ہے, بعض لوگ کام کرتے ہوئے احسان جتلاتے ہیں, دل میں بری باتیں کرتے ہیں, شیخ اس کو بھی برداشت کر لیتے ہیں اور ان کے فائدے کے لیے یہ کڑی ہوئی گولی ان کو کھلاتے رہتے ہیں. لیکن بہرحال ڈر تو یہی ہوتا ہے کہ کہیں شیطان اپنا وار نہ کر جائے. ایسے موقع پر شیطان جو ہے خوب فائدہ اٹھانے کی کوشش کرتا ہے. خالقین کو چاہیے کہ وہ الرٹ رہیں اور بچے رہیں, اور اگر خاص طور پر کوئی دینی خدمت جو ہے اس کے حکم دے دیا جائے تو پھر تو بھی بہت ہی خیال رکھنا چاہیے. مثلا نماز پڑھانے کے لیے شیخ نے کہہ دیا کہ آپ نماز پڑھیں, اب انکار بھی نہیں کرنا چاہیے. یہاں پر یہ بھی مسئلہ ہے کہ نہیں 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 آپ 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 پڑھائیں آپ پڑھائیں آپ پڑھائیں. شیخ کہہ رہے ہیں بھی آپ پڑھاؤ, اور بندہ کہ نہیں 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 آپ پڑھائیں آپ پڑھائیں آپ پڑھائیں. اب دیکھیں جب اس عاجز کو حضرت نے اجازت دینی تھی اور حضرت دعائیں مانگ رہے ہوں گے, تو اچانک ایک جگہ پر جہاں پر بڑے بڑے حفاظ اور خود حضرت جی موجود تھے, اس عاجز کو حضرت جی نے کہا کہ آپ جماعت کرائیں. مصلے پر اس عاجز کو حکم دیا کہ آپ نماز پڑھائیں. ہمارے تو بھائی ہاتھ پاؤں کانپنے لگے, کیسے نماز پڑھائیں, جو ہے اچھے اچھے وفاد پیچھے موجود ہیں, اور ان میں سے نکال کے حضرت نے اس عاجز کو مصلے پہ کھڑا کر دیا, اور سمجھ بھی نہ آیا کہ حضرت نے اس عاجز کو کیوں کھڑا کر دیا. لیکن شیخ کی حکمت ہوگی, کوئی وجہ ہوگی جس وجہ سے شیخ آگے کر رہے ہیں. اب جو ہے اس وقت سب لوگ موجود ہیں, شیخ کا حکم ہے, آتا ہے نہیں آتا مسلے پہ جا کھڑے ہوئے اور نماز پڑھانی شروع کی الحمدللہ. بعض اوقات ایسا بھی ہوتا ہے کہ انسان کے اندر استعداد بھی ہوتی ہے, انسان کام نہیں کر سکتا وہ, لیکن شیخ کے کہنے پر اور شیخ کی دعاؤں سے انسان وہ کام کر لیتا ہے. उसमें सलाहियत नहीं होती उसे किसी से कहा जाए कि आप बयान करें। अब एक इजाजत की मिल गई और दुआ मिल गई कि या अल्लाह इनकी जबान को चला दीजिए, अपनी प्यारी प्यारी बातें इनकी जुबान से निकाल दीजिए, तो भाई जब इजाजत मिल गई तो अल्हम्दुलिल्लाह सुभान अल्लाह। मैं याद है कि जब हजरत ने इजाजत दी तो हमने हजरत की खिदमत में अर्ज किया कि हजरत जी साजिश को तो कुछ आता ही नहीं है, मैं क्या लोगों में बात करूंगा। तो हजरत फरमाया आप सादा सादा सी बातें करना और लोग आपकी बातों पर वाह वाह कहेंगे। अच्छा जी, तो अब जो कोशिश कर सकते थे शुरू हो गए कहना। अल्लाह ताला फिर आसान कर देते हैं। बस इतनी बात याद रखा करें कि वो पहला दिन जब आप शेख के पास आते हैं ना, बस वो याद जरूर रखा करें कि मैं इस हाल में इस शेख के पास आया था। अपना इब्तदा को नहीं भूलना चाहिए, चाहे आप किसी भी मकाम पर पहुंच जाएं, जितनी फजीलत मिल जाए, जो कुछ होता रहे, बस इतना जरूर याद रखना चाहिए कि जिस दिन मैं आया था उस दिन मैं किस हाल में था। हाँ, अगर शेख किसी को कोई खास काम बता दे और सालिक उस काम में लग जाए, इसको इस तरह से समझा जाए कि जैसे फर्ज नमाजें होती हैं और नफल नमाजें होती हैं, 100 नफल नमाज पढ़ने से वो अजर नहीं मिलता जो फर्ज नमाज पढ़ने से अजर मिल जाता है। अगर शेख कोई काम बता दे तो उस काम को छोड़कर आप अपनी मर्जी से जितना मर्जी काम करते फिरे, आपको उस पे वो अजर सवाब नहीं मिलेगा जो शेख के बताए हुए काम पर मिलेगा। हज़रत ख्वाजा अब्दुल मालिक रहमतुल्लाह अलैहि अपने शेख हज़रत फ़ज़ल क़ुरैशी रहमतुल्लाह अलैहि की बकरियां चराया करते थे। उनको ये ड्यूटी मिली थी कि बकरियां चराएं। तो हज़रत बकरियां को चराने जब जाते थे तो एक तो बकरियां खुद खाती थी क्योंकि खिलाने जा रहे हैं, और दूसरा काम ये करते थे कि घास काट काट के बकरियों के मुंह में डालते थे। वो खुद भी खा रही है और जो नहीं खा रही है उनको काट काट के उनके मुंह में डाल रहे हैं, तो खा ले भाई और खा ले। सुभान अल्लाह, इसलिए कि अपने शेख से मोहब्बत थी। अल्लाह उस मोहब्बत की खातर कि मेरे शेख ने मुझे जिम्मा लगाया कि मैं बकरियों को चराऊं और उनको घास खिलाऊं। इन्होंने किताबें नहीं पढ़ी हुई थी, लेकिन एक वक्त आया कि उलमा सुलहा इनके मुरीद हुए। अशके कुरान हजरत गुलाम हबीब रहमतुल्लाह जैसे बुजुर्ग हस्तियां इनके मुरीदों में शामिल हुई, जिनका आम मामूल बातों में बातचीत करते हुए वो दो सिपारे कुरान मजीद पढ़ जाते थे। उनकी हैबिट थी, आम लोगों से बातचीत कर रहे हैं, कुरान की आयत पढ़ रहे हैं, कुरान की आयत पढ़ रहे हैं, कुरान की आयत पढ़ रहे हैं। ऐसे आशिक कुरान थे ये। और उनके शेख कौन थे जिन्होंने बताया किताबें नहीं पढ़ी हुई थी। और ये शायद कहाँ से मिला, कैसे मिला? अपने शेख की खिदमत से मिला। अल्लाह अकबर। तो भाई हम सबका जी चाहता है ہم روحانی ترقی کریں. تو حضرت ثانی رحمت اللہ فرماتے تھے کہ گھنٹوں مراقبہ کرتے رہنے سے بات بنتی ہے, منٹوں کے مراقبہ سے بات نہیں بنتی. آج کل ہمیں مراقبے کی کیفیت نصیب کیوں نہیں ہوتی؟ اس لیے کہ ہم منٹوں کے مراقبے کرتے ہیں, گھنٹوں کے مراقبے نہیں کرتے. ہمیں گھنٹوں کے مراقبوں کی ضرورت ہے. اور ایک بات یاد رکھیں کہ علماء وارث علوم نبوت ہیں, ان کو علم سے وراثت ملی, انہیرٹ کیا انہوں نے. تو صوفیہ کرام کیفیات نبوت کے وارث ہیں, وہ کیفیات نبوت کے وارث ہیں. اگر ابراہیم خلیل اللہ, موسیٰ کلیم اللہ, محمد حبیب اللہ اور محمد صلی اللہ علیہ وسلم کے ورثاء بھی آخر اس محبت میں کچھ حصہ لیتے ہوں گے. کاش کہ کوئی ہوتا جو یہ حاصل کرنا چاہتا. حضرت زکریا علیہ السلام باہر سے تشریف لائے, بی بی مریم کے پاس آئے, پوچھا یہ پھل کہاں سے آئے. حالانکہ پیغمبر ہیں, جانتے ہیں کہ کون دیتا ہے پھل, اللہ تعالیٰ دیتے ہیں. لیکن کیونکہ لوگوں کو دعوت تبلیغ کرتے ہوئے باہر گئے, لوگوں سے ملے جلے, خلوت میں نہیں بیٹھے ہوئے تھے, تنہائیوں میں نہیں بیٹھے ہوئے تھے, تو لوگوں میں وقت گزار رہے تھے, تو اسباب پر نظر تھی, اسباب کی کیفیات تھی, اسباب غالب تھے. اور حضرت مریم کیونکہ تخلیے میں بیٹھی ہوئی تھی, اکیلی بیٹھی ہوئی تھی, تو انہوں نے فرمایا کہ یہ پھل اللہ کی طرف سے آئے ہیں. تو تخلیے میں تھی تو اللہ کی طرف, مسبب الاسباب کی طرف. لیکن یہی بی بی مریم ایک اور موقع پر جب لوگوں میں رہنے لگی اور حضرت جبریل علیہ السلام بیٹے کی بشارت دینے کے لیے آئے, تو پھر کہتی ہیں مجھے اولاد کیسے ہو سکتی ہے, اب اسباب کی بات کر رہی ہیں. وہ مالک جو بے موسم کے پھل کھلا سکتا ہے, تو وہ بغیر باپ کے اولاد بھی دے سکتا ہے. لیکن اب کیونکہ وہ تخلیے والی بات نہیں تھی, اس لیے بھائی بات اب وہی کی جو کیفیات غالب تھی. تو اس طرح سے جب انسان ذکر مراقبوں میں بیٹھتا ہے, تو اس کے اوپر کیفیات غالب آ جاتی ہیں, اور جب وہ اسباب میں رہتا ہے تو اسباب غالب آ جاتے ہیں. تو کیفیات بہرحال بدلتی رہتی ہیں, ایک جیسی نہیں ہوتی. بس آج کل لوگوں کو یہ تزکیہ, احسان, اور ہمارے ہاں جو تصوف کے نام سے یہ بات پھیلی, سمجھ میں نہیں آتی. بعض لوگ اس کو بدعت ہی سمجھ دیتے ہیں, وہ کہتے ہیں کہ بھئی اس کا پرانا حدیث سے کوئی ثبوت ہی نہیں ملتا. بعض لوگ اس کو ضروری, اس کو صحیح تو سمجھتے ہیں, لیکن اس کو نفلی چیز سمجھتے ہیں. ٹائم مل جائے تو ذکر کر لو, ٹائم نہیں ملے تو کوئی بات نہیں. ذکر کرنے والوں کو وہ اتنی امپورٹنس نہیں دیتے. اور بعض اوقات ہمارا اپنا حال بھی یہی ہوتا ہے, ہم بھی فرض ادا کر لیں, باقی کام کر لیں, اپنے ذکر اذکار کو ہم اس طرح سے مینڈیٹری نہیں سمجھتے, اپنے لیے آپشنل سمجھتے ہیں. اب جو تصوف کا حصے سے انکار کر دے, تو آپ بتائیں ان کی تربیت کہاں ہو سکتی ہے اور کیسے ہو سکتی ہے؟ تصوف سلوک کے علاوہ اور کون سا طریقہ ہے کہ جس کے ذریعے سے انسان کو یہ احسان کی دولت مل جائے. کیا بڑے بڑے جتنے بھی بزرگ گزرے کیا انہوں نے اس تصوف کو نہیں سیکھا تھا؟ کیا حضرت مجد الانسانی رحمۃ اللہ علیہ, حضرت شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ, حضرت مولانا قاسم نانوتوی رحمۃ اللہ علیہ, حضرت مولانا رشید احمد گنگوہی رحمۃ اللہ علیہ, حضرت مولانا ثانوی رحمۃ اللہ علیہ, کیا یہ سب کے سب تصوف کی لائن کے لوگ نہیں تھے جن سے اللہ رب العزت نے بے شمار کام لیا؟ ہمارے بڑے جب نماز پڑھتے تھے تو بھائی ان کو ارد گرد کی خبر نہیں رہتی تھی, یکسوئی کے ساتھ عبادت کرتے تھے, اور جب وہ سجدہ کرتے ہوں گے زمین پر تو زمین بھی کانپ جاتی ہوگی کہ کس اللہ والے نے میرے اوپر یہ سجدہ کیا. انسان کے مرنے کے بعد انسان میں تبدیلیاں آتی ہیں, اور نہ تو بھائی ہم جانوروں کی طرح ہوتے ہیں, ذرا ذرا سی بات پر بھڑک جانا, ذرا ذرا سی بات پر جو ہے الٹی سیدھی باتیں کہنا, بس اللہ تعالیٰ معاف فرمائے اور پھر بھی کہتے ہیں کہ ہمیں اصلاح کی ضرورت ہی نہیں ہے. چند دن آئیں گے ذکر مراقبہ کریں گے اور فوراً کہنا شروع کر دیں گے کہ اب ہمیں کوئی کرامت اور فضیلت نصیب ہو جائے. کچھ لوگوں نے تو تصوف کو شاید یہی کھیل تماشا ہی سمجھ لیا ہے, بس کیفیات کے ہی نشے میں ڈوبے رہتے ہیں, خود سے اپنی فضیلت دوسروں کو بتاتے پھرتے ہیں, ہمیں یہ وجد ہو رہا ہے, یہ کیفیت مل رہی ہے, فلاں بات ہم پہ ظاہر ہو رہی ہے, ہم سے یہ دعا کرا لیں, ہم سے فلاں کرا لیں. اللہ اکبر. اللہ فرماتے ہیں یا ایھا الناس انتم الفقراء الى اللہ, تم سب کے سب جو ہو محتاج ہو اللہ تعالیٰ کے سامنے. اللہ کے نبی صلی اللہ علیہ وسلم خود فرماتے ہیں میں اللہ کی رحمت سے معاف کیا جاؤں گا, اللہ کی رحمت کے بغیر تو کسی کا کام ہی نہیں بنے گا. اللہ جس کو پسند کر لے, لیکن خود سے یہ کہہ دینا کہ ہم اب بڑی فضیلت پہ پہنچ گئے, بڑے مقام پہ پہنچ گئے, پتہ نہیں اللہ تعالیٰ کو حشر کے دن کیسے جواب دیں گے. ایسا دعویٰ کرنے والے جانے اللہ کے سامنے کیسے کھڑے ہو جائیں گے. ہاں البتہ ذکر اذکار کے مزے تو ہوتے ہیں, جیسے کھانوں کے مزے ہوتے ہیں, ہر ڈش کا اپنا اپنا مزہ ہوتا ہے, ٹیسٹ ہوتا ہے. قرآن مجید پڑھنے کا اپنا مزہ, درود شریف پڑھنے کا اپنا مزہ, استغفار پڑھنے کا اپنا مزہ, اور اسی طرح نماز, روزہ, حج, زکات, سب کے اپنے اپنے مزے ہیں. ہاں البتہ کوئی بندہ عبادت کرے اور اس کو مزہ نہ ملے, تو بھائی جو عبادت اس دنیا میں مزہ نہیں دے گی تو وہ آخرت میں کیا ثواب دے گی؟ جس عبادت کا مزہ یہاں نہ ملا تو اس عبادت میں آخرت میں کیا فائدہ دینا ہے؟ تو بھائی نمازیں تو بنانی پڑیں گی نا, اپنی عبادتیں تو صحیح کرنی پڑیں گی, جب تک اس میں للہیت نہیں ہوگی تو وہ کیسے فائدہ دے گی؟ کچھ لوگ نبی اکرم صلی اللہ علیہ وسلم کے علوم کو دیکھ کر مسلمان ہوئے اور کچھ لوگ نبی اکرم صلی اللہ علیہ وسلم کے معجزات کو دیکھ کر مسلمان ہوئے. اس لیے تو انبیاء کو معجزات ملتے ہیں. تو یہ جو معجزات کی نسبت ہے یہ بھی تو چلے گی آگے, اور اس کی آگے چلنے کی شکل کیا ہے؟ کرامات ہیں, اللہ والوں کو کرامت نصیب ہوتی ہے. یہ اتباع سنت بھی تو ایک کرامت ہے. انسان کو آج کے حالات میں ایسی زندگی گزارنے کی توفیق مل جائے جس میں گناہ نہ ہو, जिसमें इत्तबाए सुन्नत हो, ये भी तो एक करामत ही है। हजरत मौलाना नानोती रहमतुल्लाह से किसे पूछा कि अंबिया और औलिया के कश्फ में क्या फर्क होता है। आपने पूछने वाले से पूछा, चलिए बताओ मदरसे की इमारत यहां से कितनी दूर है। उसने कहा दो फरलांग। एक अंदाजा लगाया उसने। वो चलते रहे, जब बिल्कुल मदरसे के दरवाजे के करीब पहुंचे तो आपने दोबारा से पूछा कि ये बताओ कि मदरसा कितना दूर है। उन्होंने जी दो कदम उठाए उन्होंने और मदरसे में दाखिल हो गए। अब हमारे यही फर्क होता है अंबिया के मौजजात में, अंबिया के कश्फ में और औलिया के कश्फ में। उनको अल्लाह ताला इस तरह से दिखाता है चीज सिर्फ दो कदम से होती है, और औलिया अल्लाह को वही चीज ऐसे दिखाई जाती है जैसे दो फरलांग से होती है। लिहाजा दो फरलांग वाली चीज गलत भी हो सकती है, एक अंदाजे की चीज है, लेकिन दो कदम वाली चीज जो है वो गलत नहीं होती, वो पक्की ठोक चीज होती है। तो ये फर्क तो हो सकता है। अरे इमाम आजम अबू हनीफा रहमतुल्लाह ने एक आदमी के नहाने के पानी को देखा और आपने फरमाया कि इसके अंदर से जिना के असरात जाहिर हो रहे हैं। उस बंदे से पूछा और उसने इतराफ किया कि हाँ वाकई मुझसे गुनाह हुआ। अब अंदाजा करें कि इमाम आजम अबू हनीफा रहमतुल्लाह नहाने वाले के पानी से अंदाजा लगा रहे हैं इस बंदे ने जिना किया है। ये अल्लाह वालों के ऊपर अल्लाह ताला इन बातों को खोलते हैं। लेकिन हमारे इस सिलसिले में भाई कहा जाता है कि कैफियात को अपने मन में रखे, बाहर ना निकाले। कैफियात तो होती हैं, बाद लोग इसको बाहर निकालते रहते हैं, हर दूसरे बंदे को अपनी कैफियत बताते हैं, मुझ पे ये कैफियत हो रही है, मुझे ये हो रहा है, आजकल वो हो रहा है, फला हो रहा है। तो फरमाते थे कि इसको ढक कर रखे और पकने दे, जैसे हांडी होती है ना, जब उसमें कच्चापन होता है तो उसमें से आवाज आती है बिल्कुल बिल्कुल बिल्कुल। चावल पकाने वाले जो है वो महसूस कर लेते हैं कि अभी चावल कच्चा है। जो इसके ऊपर ढकना दे देता है और इसको बंद कर देता है, इसको कहते हैं दम लगाना। जिसने ये दम लगाया तो उसके अंदर से टेस्टी चावल बना, अब ये चीज सही पक के बाहर निकली। हमारे सिलसिला आलिया नक्शबंदिया में जो है कैफियात को छुपाना पड़ता है, छुपना है छापना नहीं है। कुछ हो रहा है तो इसको रोक के रखें, अंदर ही अंदर पकने दें। जब सबको बताएंगे तो साफ जाहिर है इसमें बनावट आएगी, इसमें उजब आएगा, इससे तकब्बर पैदा होगा, अल्लाह ताला इस कैफियत से महरूम कर देंगे, अल्लाह ताला अपने से दूर कर देंगे। अब सब कुछ सारी इबादत की और वो भी फिर गैर के लिए हो गई, किसी ने वाह वाह कह दी, तारीफ कर दी, सुभान अल्लाह कह दिया कि माशा अल्लाह आपका कश्फ बड़ा आला था, सुभान अल्लाह आपको तो बात पहले से पता चल गई। हालांकि ये बात बिल्कुल नहीं कहनी चाहिए, डरना चाहिए इस बात से, क्योंकि अल्लाह ताला आलिमुल गुयूब है, अल्लाह जानते हैं आइंदा क्या होगा। जिस बंदे ने आइंदा की बातें, छुपी हुई बातों पे जो है इसको जाहिर करने की नाजायज कोशिश की, और जिस बंदे ने वाकई बनावट की, उससे बहुत बड़ा जुल्म। एक है कि अल्लाह ताला ने कोई चीज जाहिर कर दी तो और बात है, लेकिन जिसने बनावट कर दी वो तो फिर उसने बहुत जुल्म किया। बहरहाल गुनाहों से बचना चाहिए, परहेज علاج سے بہتر ہے جسم کے لیے بھی اور روح کے لیے بھی. گناہ کر بیٹھیں گے پھر معافیا مانگنی پڑیں گی. ہر گناہ کی تکلیف تو ہوتی ہے, چاہے اس دنیا میں رو رو کے معافیا مانگنے کی تکلیف اٹھائیں, چاہے آخرت میں سزا کھانے والی تکلیف اٹھائیں, بہرحال بھائی گناہ کی تکلیف تو ہوتی ہے. تو سچے دل سے معافی مانگنا اور رابطہ شیخ کرنا, معمولات کی پابندی کرنا اور نبی اکرم صلی اللہ علیہ وسلم کی اتباع کرنا, جس نے یہ کام کر لیے اللہ اس کو کیفیات عطا فرمائے. ذکر کی حلاوت ملتی ہے, ذکر سے مزہ آتا ہے. سبحان اللہ. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ رب العزت ہمیں سچ مچ نیک بنائے, اور بھائی کیفیات کے پیچھے نہیں جانا, عبد اللطف نہیں بننا, عبد اللطیف بننا ہے. کیفیات ہونا اور کیفیات نہ ہونا, اس کا فرق سمجھ لیں. آپ جہاز میں بیٹھتے ہیں, ایک آئل سیٹ ہوتی ہے اور ایک ونڈو سیٹ ہوتی ہے. آئل سیٹ والے کو باہر کچھ بھی نظر نہیں آ رہا ہوتا, وہ درمیان میں بیٹھا ہوتا ہے, اور جو ونڈو پہ بیٹھا ہوتا ہے وہ جہاز کو اڑنے کے وقت بھی دیکھتا ہے, اترنے کے وقت بھی دیکھتا ہے, راستے کے بادل بھی دیکھتا ہے, اور دور سے چمکتی ہوئی روشنیاں بھی اس کو نظر آتی ہیں, سب چیزوں کو دیکھ رہا ہوتا ہے. جس کو کیفیات ملی وہ سمجھے کہ ونڈو سیٹ پہ بیٹھا ہوا ہے, جس کو کوئی کیفیت نہیں ملی وہ سمجھو آئل سیٹ پہ بیٹھا ہوا ہے. جہاز تو دونوں کے لیے برابر اڑ رہا ہے, اور جب منزل پہ پہنچیں گے تو دونوں پہنچ جائیں گے. اب اگر ایک ونڈو پہ بیٹھ کے دیکھ رہا ہے ادھر ادھر کی باتیں, وہ بہت ساری باتیں کہہ سکتا ہے, تو بھائی باہر تو یہ ہو رہا ہے, یہ ہو رہا ہے, یہ ہو رہا ہے. آئل والا کہے گا چپ کر کے بیٹھو, کچھ بھی نہیں ہو رہا, آپ فساد نہ کھائیں. جہاز کے اڑنے کا بھی نہیں پتا چل رہا, کبھی کبھی دھڑ 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 سی ہو جاتی ہے تو پتا چلتا ہے کہ ہاں جہاز اڑ رہا ہے, ورنہ تو کچھ بھی نہیں پتا چلتا آئل والے کو. لیکن سفر دونوں کا طے ہوتا ہے, دونوں منزل پہ پہنچتے ہیں اور برابر پہنچتے ہیں. تو معلوم ہوا کہ ان کیفیات سے کوئی فرق نہیں پڑتا. ہاں فرق پڑتا ہے کہ بندے کے اندر ذکر نہیں, اتباع سنت نہیں, شیخ سے تعلق نہیں, تقویٰ نہیں, گناہوں کا کھوٹ, یہ سب چیزیں فرق ڈالتی ہیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ یا اللہ ہمیں سچا صالح بنا, سچا مرید بنا, ہمیں اس سلسلے کی قدر کرنے کی توفیق عطا فرما, اور اللہ ہمیں اس سلسلے میں صحیح چلنے کی توفیق ملے. با ادب با نصیب اللہ ہمیں بنا, اللہ ہمیں گناہوں سے بچا, اور اپنے شیخ کی قدر کرنے کی توفیق عطا فرما. آخر دعوانا الحمدللہ رب العالمین.